यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। कोरोना भाइरस मुक्त देश बनाउनु नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता। रोजगारी वृद्धि, आत्मनिर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय क्षमता विकासमा नीति तथा कार्यक्रमको जोड़। वित्तीय सुशासन, फजुल खर्चमा नियन्त्रण र कृषि व्यवसायमा प्रोत्साहन गर्ने गरी विभिन्न कार्यक्रमको घोषणा। आज थप 18 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा संक्रमितको संख्या 267 पुग्यो। विश्वभर कोरोना भाइरसको संक्रमणबाट 3,04,000 भन्दा बढ़ी मानिसको मृत्यु र अमेरिकी स्वास्थ्य संस्था र बेलायतको अक्सफोर्ड विश्वविद्यालयद्वारा बाँदरमा गरिएको कोरोना विरूद्धको खोप परीक्षणको नतिजा आशाजनक। सरकारको आगामी आर्थिक वर्ष 2077-78 को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति भण्डारीले कोरोना भाइरसबाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। राष्ट्रपति भण्डारीले विश्वमा महामारीको रूपमा देखा परेको कोविड 19 जुध्न नेपालका सबै पक्ष एकताबद्ध हुनुपर्ने भन्नुहुँदै कोरोना भाइरसका कारण नेपालभित्र कसैको पनि ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लाग्ने बताउनुभयो।
आज सारा विश्व यस साझा तर अदृश्य दुश्मनका विरूद्ध कठिन युद्ध लड़िरहेको छ। मानव जातिले जित्नै पर्ने यो युद्ध कहिले र कसरी समाप्त होला भन्ने भय, चिन्ता र अन्योल व्याप्त छ। यति बेला विश्व समुदाय बीच ऐक्यबद्धता, सहकार्य, आत्मविश्वास र आशावादको ठूलो खाँचो छ। यस महामारीको संक्रमण प्रारम्भ भए लगत्तै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली एवं सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं। संक्रमण थप फैलन नदिन र यस महामारीमाथि विजय प्राप्त गर्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक भएकोले एक ढिक्का भएर दृढताका साथ लाग्न म सबैमा आह्वान गर्दछु।
सरकारले कोरोना संक्रमणको परीक्षण व्यापक बनाउने, औषधि उपकरण र स्वास्थ्य कर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने कुरालाई तीव्रता दिएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। यसै गरी सरकारले महामारीले मुलुकको सामाजिक र आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको र यसै आधारमा राज्य प्रणालीको प्रभावकारिता थप वृद्धि गर्दै लैजाने, आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तीव्रता दिने कार्यक्रमलाई कार्यान्वयन गर्ने कुरामा जोड़ दिएको छ। राष्ट्रपति भण्डारीले देश कोविड 19 चपेटामा परेको र विकासको आकांक्षामा धक्का पुगेकोले सरकारको प्राथमिकता बदलिएको भन्नुहुँदै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न रणनीतिक आधार र पक्षलाई ध्यानमा राखी स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानको विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
यस महामारीका कारण सरकारका प्राथमिकता बदलिएका छन्। अबको हाम्रो कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ। नेपाल सरकारले आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्ने, मुलुकहरूको आयमा कमी आउने, मित्र राष्ट्र तथा विकास साझेदारहरूको स्रोत साधन परिचालनको क्षमता, प्राथमिकता र क्षेत्र फरक हुन सक्ने अवस्था भएकाले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने। अधिकांश मुलुकहरूको आर्थिक वृद्धि दर ऋणात्मक हुने अवस्थामा पनि जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ बनाउने। आर्थिक क्रियाकलाप, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सिर्जना, उत्पादनशील क्षेत्र, विकास निर्माण कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदी सुचारू गरी तीव्रता दिने, आर्थिक उपलब्धि र विकासका प्रतिफलहरूको समन्यायिक वितरण गर्ने, स्वास्थ्य, शिक्षा, लैंगिक समानता एवं अन्य सामाजिक तथा सांस्कृतिक क्षेत्रका कार्यक्रमहरू सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वस्थ, शिक्षित, न्यायपूर्ण र गतिशील सामाजिक जीवनको स्थापना गर्ने।
सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा कृषि पूर्वाधारमा ठूलो मात्रामा लगानी गर्ने, सम्पन्न र विपन्नहरूको सामाजिक सुरक्षालाई प्राथमिकता दिइने उल्लेख छ। विश्वभर आर्थिक संरचनाको अवस्थामा परिवर्तन हुन सक्ने भएकाले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने, उत्पादनशील क्षेत्र सुदृढ बनाउने र आर्थिक क्रियाकलाप, रोजगारी सृजना, विकास निर्माण र सामाजिक जनजीवनमा थप क्षति हुन नदिन प्रयास गर्ने, उत्पादन तथा रोजगारमूलक क्षेत्रमा लगानी बढ़ाउने तथा आत्मनिर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय क्षमता विकास गर्ने कुरामा नीति तथा कार्यक्रमले जोड़ दिएको छ। नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका अवसरहरू गुम्ने जोखिमलाई ध्यान दिएर स्वदेशमा नै रोजगारी सृजना गर्ने तथा स्वदेशमै रोजगारी गुमाएकाहरूका लागि पनि रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यस्तै आर्थिक क्रियाकलाप, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सृजना, उत्पादनशील क्षेत्र विकास निर्माण कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदी सुचारू गर्ने कार्यलाई तीव्रता दिइनेछ। राष्ट्रपति भण्डारीले उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरिने, स्वदेशमै रोजगारी सृजनाका कार्यक्रम ल्याएर आत्मनिर्भर अर्थतन्त्रको विकासलाई प्राथमिकता दिइने बताउनुभयो।
महामारीका कारण रोजगारी गुमाएका श्रमिक, साना किसान, असहाय व्यक्ति, गरीब तथा विपन्न वर्गका परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, सिप विकास, तालिम र रोजगारी एवं आय आर्जन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ। महामारी अनपेक्षित रूपमा लम्बिन गएको अवस्थामा सरकारले त्यसलाई रोक्न थप प्रभावकारी कदम चाल्दै कार्यक्रमहरूको पुनः प्राथमिकीकरण र समायोजन समेत गरी स्रोत साधन परिचालन गर्नेछ। महामारीसँग जुझ्नु परिरहेको विषम परिस्थितिमा पनि नेपाललाई समृद्ध बनाउने र सबै नेपालीलाई सुखी बनाउने राष्ट्रिय अभियानमा सरकार थप दृढताका साथ अघि बढ्नेछ। सरकारले गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई सेवामा सबै नेपालीको समतामूलक पहुँच सुनिश्चित हुने गरी कार्यक्रम सञ्चालन गर्नेछ। देशभित्रै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारहरूको विकास गरिनेछ। शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप प्रबल बनाउँदै निजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्प्रेरित गरिनेछ।
आगामी आर्थिक वर्षमा आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, फजुल खर्च रोक्ने, वित्तीय अनुशासन कायम गर्ने, उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने, रूपान्तरणकारी क्षेत्रगत र राष्ट्रिय स्तरका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य सरकारको नीति तथा कार्यक्रममा लिइएको छ। यसैगरी विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्ने, मुलुकहरूको आयमा कमी आउने, मित्र राष्ट्र तथा विकास साझेदारहरूको स्रोत साधनहरू परिचालनको क्षेत्र परिवर्तन हुन सक्ने भएकाले आन्तरिक स्रोत साधन परिचालन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। सरकारले नीति तथा कार्यक्रममा शिक्षित बेरोजगारलाई प्रमाणपत्रको आधारमा व्यवसाय शुरू गर्नका लागि शुरूआती पूँजी उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। देशभरका सबै स्थानीय तहमा 5-15 सयको आधारभूत अस्पताल बनाउने, हरेक अस्पतालको स्तरोन्नति गर्ने र सबैलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
आगामी आर्थिक वर्ष स्वास्थ्य संस्थाहरूको स्थापना एवं स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनः संरचना गरिनेछ। निरोगी नेपाल निर्माण यस सरकारको मूल स्वास्थ्य नीति हो। आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका स्थानीय तहका थप 2,600 26 वडाहरूमा पूर्वाधार निर्माण र सेवा उपलब्ध गराइएको छ। आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गरिनेछ। विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा आवश्यक जनशक्ति विकासका लागि कृषि तथा वन, पर्यावरण, विज्ञान तथा प्रविधि, चिकित्सा, आयुर्वेद, पर्यटन, इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्स, सुरुङ प्रविधि तथा रक इन्जिनियरिङ, खनिज अन्वेषण, जल विद्युत, नवीकरणीय ऊर्जा लगायतका विशिष्टीकृत विधामा उच्च शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
कृषि उत्पादनलाई आगामी 10 वर्षमा दोब्बर गर्नका लागि व्यवसायीकरण र आधुनिकीकरणमा जोड़ दिइने, कृषिमा लगानी बढ़ाइने, बेरोजगारीलाई रोक्नका लागि व्यवसाय कृषि र उत्पादनमूलक सेवाका कार्यक्रम परिचालन गरिनेछ, सरकारको नीति तथा कार्यक्रममा खेर गइरहेको जमीनलाई उपयोगमा ल्याउने, रासायनिक मल र उन्नत बिउको वितरण तथा सिंचाई क्षेत्रको विस्तार गर्ने, कृषिमा थप आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकरणमा जोड़ दिइने र हरेक किसानलाई स्थानीय तह मार्फत सूचीकृत गर्ने तथा कृषि अनुसन्धान सम्बन्धी विद्यमान व्यवस्थालाई स्तरोन्नति गरिने उल्लेख छ।
कोविड 19 को विश्वव्यापी महामारीले स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू फर्किने सम्भावित परिस्थितिले बेरोजगारको संख्या बढ्ने जोखिम देखिएको छ। बेरोजगारहरूको सम्भावित पंक्तिलाई व्यावसायिक कृषि, वृहत भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिनेछ। आगामी आर्थिक वर्षमा सरकारले कृषि क्षेत्रमा थप आधुनिकीकरण, यान्त्रिकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्धिमा जोड़ दिनेछ। स्वदेशी वस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं अभियान सञ्चालन गरिनेछ। कृषि वस्तुको प्रशोधन, उद्योग स्थापना गरी प्रशोधित खाद्य वस्तु निर्यात गर्ने नीति लिइनेछ। सरकारले कृषि तथा कृषिजन्य उद्यम व्यवसायलाई रोजगारीको मुख्य क्षेत्रको रूपमा विकास गर्नेछ।
यसै गरी अर्ग्यानिक खेतीका लागि कृषकलाई प्रोत्साहित गर्ने, कृषियोग्य जमीनको माटो नियमित परीक्षण गर्ने, कृषकले लागतको आधारमा उचित मूल्य पाउने गरी बजारको व्यवस्थापन गर्ने, कृषकले बाली लगाउनु पूर्व त्यसको समर्थन मूल्य तोकिनेछ, सरकारको नीति तथा कार्यक्रममा पोषणयुक्त आहार उत्पादन गर्ने, पहाड़ र तराईमा गाई, भैंसी, भेडा, च्यांग्रा पालनमा जोड़ दिने, पशुपालनबाट सार्ने रोगलाई नियन्त्रण गर्न क्वारेन्टाइनको व्यवस्था गरिने र कृषिका हरेक क्षेत्रमा प्राविधिक कृषक परिचालन गरिने कुरामा जोड़ दिएको छ। यसैगरी नीति तथा कार्यक्रममा सरकारले आगामी 2 वर्षभित्र नेपालको आफ्नै सेटेलाइट स्थापना गरी संचालनमा ल्याउने घोषणा गरेको छ। सुरक्षित छापाखाना स्थापना गरी अन्त शुल्क, हुलाक टिकट, जग्गा धनी प्रमाण पूर्जा र महत्वपूर्ण कागजातहरूको सुरक्षित मुद्रण गरिने, आम संचार क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउनका लागि स्थिरता, स्थायित्व र विकासमा संचार जगतको योगदान प्रवर्धन गर्न कानूनी र संस्थागत सुधार गर्ने उल्लेख गरिएको छ। सुशासन सहितको डिजिटल नेपाल निर्माण गर्न डिजिटल फ्रेमवर्क संचालनमा ल्याइने, सरकारी सेवालाई गुणस्तरीय सूचना प्रविधिमा आधारित गराउने, इन्टरनेट सेवा सुलभ र सहज रूपमा उपलब्ध गराउन पूर्वाधार निर्माण गरी प्रयोग गरिने भएको छ। यस्तै सरकारी निकायले प्रयोगमा ल्याएका एप्स एकीकृत गरी सरकारी सेवा सहज र प्रविधि मैत्री बनाइने, 2 वर्षभित्र सबै सरकारी कारोबार नगद रहित बनाई भुक्तानी विद्युतीय माध्यमबाट गरिने र आगामी आर्थिक वर्षभित्र सबै मालपोत सेवा अनलाइन मार्फत घोषणा गरिएको छ। नीति तथा कार्यक्रम मार्फत द्विपक्षीय पहलमा सीमा क्षेत्रको डुबान र कटानको समस्याको दीर्घकालीन समाधान गरिने, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरिएको छ। सरकारले पानीको मुख्य स्रोतको रूपमा रहेको हिमालय क्षेत्रको संरक्षण गर्ने, हिमालय सरसफाई र संरक्षणलाई प्राथमिकता दिने, वातावरण र विकासबीच सन्तुलन हुने गरी विकास आयोजना सञ्चालन गर्ने, स्वच्छ नेपाल कार्यक्रम सञ्चालन गर्ने, काठमाडौँ उपत्यका महानगरहरू र प्रदेश राजधानी शहरहरूलाई हरित शहरको रूपमा विकास गर्ने भएको छ। सरकारले सबैलाई विद्युत सेवाको पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका स्थानीय तहमा सौर्य मिनी ग्रिड बनाउने र आगामी वर्षमा माथिल्लो तामाकोशी आयोजनाको निर्माण गर्न सक्ने घोषणा गरेको छ। देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खननमा जोड़ दिइने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ। सरकारले चीनसँग सम्झौता भएको सातवटा बन्दरगाहको प्रयोग मार्फत वैदेशिक व्यापार बढ़ाउने, नेपालगंजमा एकीकृत जाँच चौकी निर्माण गर्ने, कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले आगामी आर्थिक वर्ष 2077-78 दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षमा निजगढ़ विमानस्थलको निर्माण थालनी गरिने, त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गरी सञ्चालनमा ल्याइने र तीनवटा आन्तरिक विमानस्थलको धावन मार्ग कालोपत्रे गरिने नीति तथा कार्यक्रम मार्फत घोषणा गरिएको छ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठक लाई गरिएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिद्वारा गरिएको नीति तथा कार्यक्रमको प्रति बैठकमा टेबल गर्नु भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव प्रस्तुत गरेपछि सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रपतिद्वारा सम्बोधन गरिएको आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत यही जेठ 4, 5 र 6 गते तोकिएको छ। प्रतिनिधि सभा संसदको अर्को बैठक जेठ 4 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिद्वारा सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रमको प्रति बैठकमा टेबल गर्नुभएको थियो। सभाका सदस्य दीनानाथ शर्माको प्रस्ताव र अर्का सदस्य शेखर कुमार सिंहको समर्थनमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। राष्ट्रपतिद्वारा सम्बोधन गरिएको उल्लेखित आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ 4, 5 र 6 गते तोकिएको छ। राष्ट्रिय सभाको अर्को बैठक जेठ 4 गते बिहान 11 बजे बस्नेछ। यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सरकारलाई आगामी आर्थिक वर्ष 2077-78 लागि नीति तथा कार्यक्रममा सुझाव दिएको थियो। आज प्रधानमन्त्री निवास बालुवाठारमा बसेको बैठकमा सचिवालय सदस्यले कार्यक्रमका केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। आज साँझ पर्सा, उदयपुर, दाङ र काठमाण्डुमा गरी थप 9 जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितहरूमा पर्सा वीरगंज निवासी 9-10 वर्षीय बालक, 23 र 47 वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी 25 वर्षीय पुरूष, दाङको गढवा 4 र 5 र तुलसीपुर 7 निवासी 23, 36, 34 वर्षीय पुरूषहरू र काठमाण्डू सतुगल निवासी 7 वर्षीय बालक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीद्वारा साँझ जारी विज्ञप्तिमा जनाइएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार 9 जनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएकोमा संक्रमण देखिएको र उहाँहरूको अवस्था सामान्य रहेको छ। यसअघि आज बिहान मकवानपुरमा 1 र बाँकेमा 8 जना नयाँ संक्रमित भेटिएका थिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 267 पुगेको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा हाल संक्रमण पुष्टि भएकाहरूमध्ये 36 जना उपचारपछि निको भई घर फर्किएका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म 23,923 जनाको पीसीआर प्रविधिबाट र 63,085 जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले कोरोनाको संक्रमण फैलन नदिने उद्देश्यले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने उपायहरूको बारेमा विज्ञहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन अपनाउन सकिने उपायहरूबारे स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिनुभयो। यसैगरी बैठकले जापान तथा हङकङमा स्थायी बसोबासको अनुमति लिएका तर लकडाउनका कारण नेपालबाट फर्कन नपाएका व्यक्तिहरूलाई आफ्नै खर्चमा सम्बन्धित देश जान दिने निर्णय गरेको छ। बैठकले विदेशमा रहेका नेपालीहरूलाई अवस्था सहज भएपछि मात्रै स्वदेश फर्काउने निर्णय गरी तत्कालका लागि जो जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहन आग्रह गर्ने निर्णय भएको सचिव बिडारीले जानकारी दिनुभयो। बाँके नरैनापुरका 8 जना कोरोना संक्रमितहरूलाई दाङको बेलझुण्डी स्थित कोरोना विशेष आइसोलेसन अस्पताल लगिएको छ। आज बिहान मात्र नरैनापुरका 8 जना पुरूषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो। उनीहरू सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। नरैनापुरका विभिन्न क्वारेन्टाइनमा अहिले 500 बढ़ी छन्। भारतबाट स्थानीयहरू आउने क्रम जारी रहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो। कोरोना संक्रमणको जोखिम बढ़दै गएपछि स्थानीय प्रशासनले भोलि शनिबार बिहान लागू हुने गरी पाल्पालाई सील गरेको छ। जेठ 5 गतेसम्मका लागि पूरै पाल्पा जिल्ला सील गरेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण रोकथामका लागि गठित जिल्ला स्तरीय समितिको बैठकले अन्य जिल्ला संघको आवत जावत पूर्ण रूपमा बन्द गरेको हो। जिल्लामा औषधि बाहेकका अन्य सबै आयात र निर्यातमा समेत रोक लगाइएको छ। अर्घाखाँची र गुल्मीले यसअघि नै आफ्नो जिल्ला सील गरिसकेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम बढ़ेसँगै लमजुङका सीमानाका 3 दिनका लागि सील गरिने भएको छ। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि आज बसेको जिल्ला स्तरीय जोखिम व्यवस्थापन समितिको बैठकले जेठ 2 गतेदेखि 5 गतेसम्म अत्यावश्यक सवारी साधन बाहेक सबै आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले जानकारी दिनुभयो। एम्बुलेन्स सब वाहन दमकल र अत्यावश्यक कामका लागि अनुमति प्राप्त सवारी साधनहरू मात्र भित्रिन पाउने र अन्य सम्पूर्ण सवारी साधन तथा मानिसहरूको आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो। नेपाली कांग्रेसले भारतका विभिन्न शहरबाट सीमा नाकामा आइपुगेका नेपालीलाई जोखिमरहित ढंगले प्रवेश गराउन सरकारलाई तत्काल गम्भीरताका साथ पहल गर्न आग्रह गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति मार्फत जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल पहल नगरे सीमानामा खान बस्न कठिनाई हुने र लुकीछिपी नेपाल प्रवेश गर्ने भन्दै व्यवस्थित ढंगले प्रवेश गराई क्वारेन्टाइनमा राखेर परीक्षणपछि सुरक्षित रूपमा घर पुर्याउने प्रबन्ध गर्न आग्रह गर्नुभयो। सरकारको निर्देशन अनुसार नेपाली सेनाले चीनबाट G2G प्रक्रिया मार्फत खरिद गरेका 10 कन्टेनर सामान खासामा आइपुगेको छ। कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अति आवश्यक स्वास्थ्य सामग्री भोलिसम्म काठमाडौँ ल्याइने तयारी भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले बताउनुभयो। सेनाले सो प्रक्रिया मार्फत 67 थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो। केही सामान विमान मार्फत ल्याइने जनाइएको छ। कोरोना भाइरसको संक्रमणको दर बढ़दै जाँदा यसबाट सुरक्षित रहनका लागि के गर्ने भन्नेमा सर्वसाधारणमा अन्यल रहेको देखिन्छ। जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरूले भने व्यवहारमा परिवर्तन ल्याउन सके कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने बताएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मानिसहरूले आफ्नो रहनसहन र व्यवहारमा परिवर्तन ल्याउनु पर्नेमा विज्ञहरूको जोड़ रहेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रभावकारी औषधि र खोप नबनिसकेको अहिलेको अवस्थामा यसबाट बच्नका लागि सबैले दैनिक जीवन रहनसहनमा परिवर्तन र व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको सुझाव रहेको छ। सामाजिक दूरी कायम गर्ने, भीड़भाड़मा नजाने, व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिने लगायतका सावधान अपनाउन सके कोरोना संक्रमणबाट बच्न सकिने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनी बताउनुहुन्छ।
यो चाहिँ रोगले 3 कुरामा मानिसमा परिवर्तन खोज्यो। एउटा चाहिँ हामीले आदर गर्ने, नजिक गएर होइन, हात समाएर होइन, वरै बसेर नमस्कार गरेर नछोइकिने, त्यो अङ्कमाल गर्ने छोइने काम चाहिँ बन्द गर भनेर चाहिँ यसले चाहिँ स्पष्ट यो सन्देश दियो मान्छेहरू। मास्क लगाउनु पर्ने भएको कुरा छ। यदि मानवीय व्यवहारहरू हामीले चाहिँ परिवर्तन गर्दै गयौं, अनुशासित हुँदै जाने हो भने यो चाहिँ रोग चाहिँ गर्दै जान्छ, हामीले धेरै ठुलो टेन्सन लिनुपर्ने अवस्था चाहिँ देखिएको छैन अहिले।
कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सरकारले जारी गरेको लकडाउनको समयमा घरमा रहेका ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य एवं व्यवहारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। लामो समय घरभित्रै बस्दा बालबालिकामा मानसिक समस्या देखिन सक्ने भएकाले उनीहरूलाई रचनात्मक तरिकाबाट सुरक्षित रहने व्यवहार सिकाउनु पर्ने हुन्छ। फेरि एकपटक बालरोग विशेषज्ञ समेत रहनुभएका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर मरासिनी,
घरमा चाहिँ विभिन्न प्रकार हुन सक्छन्, घर परिवारले अहिलेदेखि नै उनीहरूलाई मास्क लगाउन सिकाउने, हात धुन सिकाउने, अरूलाई छुने अनि चाहिँ अरूले ल्याएको खानाहरू खाने, अरूका कपडाहरू धोला समात्ने, यो कामहरू नगरौ भनेर चाहिँ बच्चाहरूलाई अलिकति अनुशासित बनाउनु चाहिँ सुरु गर्नु पर्यो। नसिकाउने हो भने यसले घर परिवारभित्र फेरि बिस्तारै जोखिम बढाउँछ। सिनियर नागरिकहरूलाई चाहिँ अलिकति वरिष्ठ नागरिकहरू कोही घरमा हुनुहुन्छ, बिरामी हुनुहुन्छ भने उहाँलाई अलग्गै बस्नु भन्ने, घरमा अनि चाहिँ त्यही प्रकारको बस्ने व्यवस्था पनि मिलाउने, सुरक्षित राख्ने प्रयास गर्नु पर्यो।
कोरोना भाइरसबाट संक्रमितको उपचार एवं नियन्त्रणका लागि प्रभावकारी औषधि र खोपको विकासका लागि विभिन्न देशहरू लागिरहेका छन्। तर यस विरूद्धको खोपको विकासमा सफलता पाउन भने लामो समय लाग्ने विज्ञहरूले आकलन गरेका छन्। तसर्थ कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विज्ञहरूका सुझाव पालना गरी सुरक्षित रहनु नै अहिलेलाई एकमात्र विकल्प देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
प्रदेश नम्बर दुईमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि स्वाबको नमूना संकलन साथै कन्ट्याक्ट ट्रेसिङको दायरा बढ़ाइएको छ। ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाण्डुबाट विशेष टोली जनकपुर धाम पुगेपछि दायरा बढ़ाइएको हो। गत वैशाख 30 र 31 गते कोरोना पुष्टि भएका 60 जनाको सम्पर्कमा आएका 370 जनाको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाबको नमूना संकलन कार्य भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेता, मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको छलफलमा नेताहरूले सरकारले कोरोना नियन्त्रणका लागि चालेको कदम स्वागत योग्य भए पनि तीनै तहको समन्वयमा अझै ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुख्य सचेतक देव गुरूङले कोरोना संक्रमण नियन्त्रणमा आउने सम्भावना तत्कालै नदेखेकाले व्यवस्थापनमा विशेष कदम चाल्न सुझाव दिनुभयो। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीको सूझबूझ प्रशंसा योग्य रहेको बताउनुभयो। राष्ट्रिय सभामा सत्तापक्षका नेता दिनानाथ शर्माले नेपाल आउन चाहने नेपालीलाई सहजै स्वीकार गर्दै उनीहरूलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या 3,04,000 नागेको छ। हालसम्म कोरोना संक्रमितको संख्या 45,49,000 भन्दा बढ़ी पुगेको छ भने 17,17,000 भन्दा बढ़ी व्यक्ति निको भई घर फर्किएका छन्। सबैभन्दा बढ़ी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या 86,900 भन्दा बढ़ी पुगेको छ भने संक्रमितको संख्या 14,58,000 नाघेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का आपतकालीन विभागका प्रमुख डाक्टर माइक रायनले बताउनुभयो। कोरोना विरूद्ध खोपको 6 बाँदरहरूमा गरिएको परीक्षणले खोप विकासमा नयाँ आशा थपेको छ। अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्था र बेलायत स्थित अक्सफोर्ड विश्वविद्यालयको आयोजनामा गरिएको संयुक्त अनुसन्धानमा 6 बाँदरहरूमा नयाँ खोप परीक्षण गरिएको थियो। खोप लगाएर बाँदरलाई कोरोना संक्रमणमा छोड्दा फोक्सो तथा बाँदरको वरिपरि कोरोनाको जीवाणु नभेटिएको अनुसन्धानकर्ताले जनाएका छन्। तथापि परीक्षणले खोप मानिसलाई दिन हुने वा नहुने कुराको निर्खेल गर्न केही समय लाग्ने बताइएको छ। अब मौसम। हाल देशको पहाड़ी भूभागमा सामान्य बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशको पूर्वी र मध्य भूभागमा सामान्य तथा पश्चिमी पहाड़ी भूभागमा आंशिक बदली भई पूर्वी भूभाग र मध्य पहाड़ी भूभाग का थोरै एवं पश्चिमी पहाड़ी भूभाग का एक दुई स्थान में मेघ गर्जन चट्याङ असिना र हावाहुरी सहित वर्षा को संभावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एक पटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। कोरोना भाइरस मुक्त देश बनाउनु नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता। रोजगारी वृद्धि, आत्मनिर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय क्षमता विकासमा नीति तथा कार्यक्रमको जोड़। वित्तीय अनुशासन, फजुल खर्चमा नियन्त्रण र कृषि व्यवसायमा प्रोत्साहन गर्ने गरी विभिन्न कार्यक्रमको घोषणा। आज थप 18 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा संक्रमितको संख्या 267 पुग्यो। विश्वभर कोरोना भाइरसको संक्रमणबाट 3,04,000 भन्दा बढ़ीको मृत्यु र अमेरिकी स्वास्थ्य संस्था र बेलायतको अक्सफोर्ड विश्वविद्यालयद्वारा बाँदरमा गरिएको कोरोना विरूद्धको खोप परीक्षणको नतिजा आशाजनक। हौस् त, राति 9 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 10 बजे हिन्दीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।